नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मुलुकको सम्भावनाको अनुपम क्षेत्रका रूपमा रहेको कर्णाली प्रदेश जल जमीन पर्यटन जड़ीबुटी वेशभूषा भाषा संस्कृतिको मुख्य केन्द्र पनि हो। तर लगानीको अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलुटुलु हेरिरहेको छ। आज हामी यही प्रदेश कर्णालीको विकास सम्भावना र चुनौतीका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कर्णेलसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मुख्यमन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद तपाईँलाई पनि। कर्णाली प्रदेशको कालीकोट जिल्लाबाट स्वागत छ।
हजुर, यहाँ अहिले कालीकोटमा हुनुहुन्छ। मुख्य रूपमा आज हामी यहाँसँग राजनैतिक विषय भन्दा पनि यो कर्णाली प्रदेशका सम्भावना, अब यसमा पर्यटन लगायत विभिन्न पाटोहरूमा जड़ीबुटी वेशभूषा होइन यो अहिले यहाँहरूले गरिरहनु भएका कामका बारेमा, विकास निर्माणका कामको बारेमा कुराकानी गर्छौं। अब अहिले कालीकोटमा यहाँ के सिलसिलामा त्यहाँ पुग्नु भयो?
म एक दिन अगाडिदेखि यहाँ कालीकोट जिल्लामा छु। म अहिले कर्णाली प्रदेशका दसैँ जिल्लामा जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरू, राजनीतिक पार्टीका नेता साथीहरू, स्थानीय सरकारका प्रमुख उपप्रमुखहरूसँग चाहिँ त्यो जिल्लाको विकास र निर्माणका सन्दर्भमा चाहिँ कसरी काम भइरहेको छ, के अनुभूति उहाँहरूले गरिरहनु भएको छ भनेर सरकारवालाहरूसँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा कर्णाली के प्रदेशका दस जिल्ला मध्ये म अहिले छैटौं जिल्लाका रूपमा कालीकोटमा साथीहरूसँग छलफलमा सामेल भएर हिँडिरहेको छु।
अब यहाँ त्यहाँ रहिरहँदा कर्णाली प्रदेशको विशेष गरी सड़कको अवस्था चाहिँ एकदमै डरलाग्दो छ। दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परिरहेको खबरहरू पनि आइरहेका छन्। मेरो अगाडि एउटा पत्रिका, आजको पत्रिकामा कर्णालीको विषय उठाइएको छ। कर्णालीवासीको मरण, अव्यवस्थित सड़क मुख्य कारण शीर्षक दिँदै कर्णालीमा विभिन्न कारणबाट मानिसले अकालमै ज्यान गुमाइरहेका छन्। बाढ़ी पहिरो विपत्ति र विभिन्न खालको रोगको समयमै उपचार नपाउँदा कर्णालीका मानिसले आफ्नो आयु पूरा जिउनै पाएका छैनन्। तर यी सबै कारणहरूभन्दा अहिले कर्णालीवासीको कालका रूपमा सड़क दुर्घटना प्रमुख काल बनेको छ। मैले यहाँ प्रसंग जोड़ेको, अब यो सड़क मार्ग हुँदै यहाँ ती जिल्लाहरूमा जिल्लाहरूको भ्रमणमा हुनुहुन्छ। अब यो कर्णालीको सड़क चाहिँ अलि मानिसहरू कर्णालीवासीहरू अकालमै मरण आउने अवस्था,
तपाईँले भने जस्तो कर्णाली प्रदेशको भूभाग चाहिँ विपदका निम्ति उर्वर भूमिकै रूपमा रहिआएको अवस्था छ। यी सातवटा प्रदेशमध्ये दैविक प्राकृतिक प्रकोपका हिसाबले घटना घट्न सक्ने प्रबल सम्भावनाको भएको एउटा अवस्था हो। पछिल्लो चोटि विकास र निर्माणका निम्ति चाहिँ तीन तहका सरकार हुँदा खास गरी चाहिँ स्थानीय सरकारहरूले आफ्नो बजेटको प्रमुख भाग सडकमा लगानी गरेको देखिन्छ र ती सडकहरूको निर्माण पनि प्राविधिकको योजना अनुसार, पूर्व तयारी अनुसार, प्रकृतिको संरक्षण गर्ने कुरा भन्दा पनि अब जथाभावी हिसाबले चाहिँ सडकहरू खोलिएको कुरालाई अब स्वीकार गरेरै जानुपर्ने एउटा अवस्था रहन्छ। त्यस कारणले तपाईँले भने जस्तो चाहिँ सडकहरू खोलिएको अवस्था छ, गुणस्तरयुक्त सडकहरू छैनन्, त्यो सडकमा चल्ने साधनहरू पनि पुराना रहेको अवस्था छ, चलाउनेहरू पनि नयाँ भएको अवस्था छ र कम साधनहरू चल्ने भएको हुनाले चाहिँ साना गाडीहरूमा क्षमताभन्दा बढी मान्छेहरू बसोबास गर्ने एउटा आवत जावत गर्ने एउटा बाध्यात्मक परिस्थितिको बिचमा तपाईँले भने जस्तै कतिपय दुर्घटनाहरू भइरहेको एउटा अवस्था छ। अहिले मैले छलफलको क्रममा पनि यो विषयलाई पनि प्रमुखताका साथ अगाडि बढाइरहेको एउटा अवस्था छ कि हामीले हाम्रा तर्फबाट जनचेतना जगाउनु पर्ने, विकासका मोडेलहरूलाई सोच विचार गर्नुपर्ने, प्रकृतिको दोहन नहुने गरी, प्रकृतिलाई सुरक्षित हुने गरी कतिपय हामीले विकासका मोडेलहरू अगाडि बढाउनु पर्ने एउटा अवस्था रहन्छ। अन्यथा यदि त्यसमा ध्यान दिन सकिएन भने हामीले आफैले गरेको विकास वा आफैले गरेको निर्माण वा आफैले बनाएका सडकका माध्यमबाट जनताको जीव धनको क्षेत्र जुन गइरहेको छ त्यतापट्टि सबै हामी चनाको भनौँ भन्ने कुरालाई पनि एउटा विषयवस्तु बनाएको एउटा अवस्था छ भने अर्को हाम्रो कतिपय बाध्यात्मक अवस्था पनि छ। हेर्नुहोस्, आवत जावत गर्नै पर्ने, जुन प्राथमिकताका साथ, जुन सोचका साथ पालिकाले खनेका सडक मात्रै होइन, संघीय सरकारले बनाएका लोकमार्गका रूपमा चिनिएका चिर परिचित कर्णाली कोरिडोर, भेरी कोरिडोर वा कर्णाली लोकमार्ग, कर्णाली राजमार्गहरूको अवस्था पनि दुरावस्था अवस्था देखिन्छ। त्यसकारणले कतिपय काम त हामीले आफ्नो क्षमता औकात अनुसार सुधारका हिसाबले अनुभूति हुने गरी अगाडि बढाउने कोसिस गरिरहेका छौँ, तर कर्णालीको जुन प्रदेश भूगोलका हिसाबले सबैभन्दा ठूलो प्रदेश रहिआएको छ, बस्तीहरू छिचरिएको एउटा अवस्था छ, भुवनआउट हिमाली र पहाडी जिल्लाले चाहिँ अवस्थित रहेको एउटा अवस्थामा संघीय सरकारको विगतदेखि नै जुन किसिमको ध्यान जानुपर्ने थियो त्यसको अभावका कारणले गर्दा पृष्ठभागमा तपाईँले भने जस्तै प्राकृतिक हिसाबले, साधन र स्रोतका हिसाबले, चाहे त्यो जडीबुडीका हिसाबले होस्, चाहे त्यो कृषिको अर्ग्यानिक हिसाबलेको कुरा होस्, चाहे त्यो चाहिँ जलस्रोतका हिसाबले होस्, चाहे त्यो जडीबुडीका हिसाबले होस्, चाहे पर्यटनका हिसाबले हो, एक होइन अनेक सम्भावनाका क्षेत्रहरू रहिरहेको एउटा अवस्था छ, जो कर्णालीका लागि मात्रै होइन देशकै अर्थतन्त्रलाई सबल र सुदृढ बनाउनका निम्ति हामीले गर्नुपर्ने कामहरू रहिआएको एउटा अवस्था छ। त्यस कारणले पछिल्लो चोटि मैले धेरै कुराहरू गर्नुपर्ने भएको भए पनि संघीय सरकारलाई मैले जिम्मेवारी प्राप्त गरिसकेपछि चार पाँचवटा कुरा गम्भीरतापूर्वक चाहिँ महसुस, किनभने महसुस गराउनु पर्ने, अनुभूति गराउनु पर्ने र आवश्यकता बोध गराउनु पर्ने अभियानमा लागेको छु। त्यसमध्येको प्रमुख क्षेत्र भनेको सडक क्षेत्र नै छ। सडकलाई व्यवस्थित गर्न सकियो, सुरक्षित बनाउन सकियो, भरपर्दो गराउन सकियो भने बाँकी कतिपय काम हामी आफैले पनि गर्न सक्ने एउटा अवस्था रहिआएको एउटा अवस्था भए हुनाले मैले संघीय सरकारलाई सुर्खेतदेखि हुम्लासम्म पुग्ने, सुर्खेतदेखि डोल्पासम्म पुग्ने, सुर्खेतदेखि नाच्चेनाङ्ला वा राणासम्म पुग्ने र कोलपुरदेखि सुर्खेतसम्म पुग्ने र सुर्खेतको विमानस्थललाई चाहिँ अलि विस्तार गरेर हिमाली जिल्लामा हवाई सेवालाई नियमित गर्न सकियो भने यहाँको चाहिँ तपाईँले उठाउनु भएको सडक दुर्घटनाबाट जनताको ज्यान बचाउन सकिन्छ, जीवनलाई सरल बनाउन सकिन्छ, आवाज जावजको मात्रालाई बढाउन सकिने अवस्था रहन्छ र सेफोक्सन्डो, मानसरोवर र राराका रारा तालका नाममा 16 लाख होइन 16 लाख भन्दा धेरै मान्छेहरूलाई यहाँ प्रवेश गराएर यहाँको अर्थतन्त्रलाई चलायमान गराउन सकिन्छ भन्ने सोच र दृष्टिकोणका साथ आफ्नो क्षमताले भ्याएका अनुसार आफूले गर्ने, आफूले गर्न नसक्ने कतिपय योजनाहरूलाई चाहिँ संघीय सरकारसँगलाई अनुभूति गराएर, महसुस गराएर यहाँको अवस्था र स्थितिलाई सुधार गर्ने सोच र दृष्टिकोणका साथ हामी अहिले अगाडि बढिरहेछौँ।
अब सुरुमा कर्णालीको प्राथमिकता सड़क थियो, अब सड़क भएसँगै अब दुर्घटना बढ़न थालेपछि यसको न्यूनीकरणका लागि यहाँहरूले पनि केही न केही अभियान चलाउनु भएको छ। अब यो दुर्घटना न्यूनीकरण गर्नेतर्फ यहाँहरूले चाल्नुभएका कार्यक्रमहरू, अगाडि बढाउनुभएका त्यस्ता कार्यक्रमहरू केही छन्?
सबैभन्दा पहिलो कुरा त तपाईँले भनेको जस्तो चाहिँ सड़क बनिसकेको तर अरू कारणले दुर्घटना बनेको भन्ने कुरा नै होइन कि पहिला त चाहिँ सड़ककै गुणस्तर बढाउने कुरा गरी अगाडि बढ्ने कुरामै हामीले ध्यान दिनुपर्ने अवस्था छ। हामीले प्रयोग गरिरहेका सड़कहरू नै आफैमा दुर्घटनाग्रस्त हुने किसिमकै सड़कहरू छन्, त्यसकारणले सबैभन्दा पहिला त त्यो कुरालाई अगाडि बढाउनु पर्ने एउटा अवस्था छ। त्यसपछि त्यसलाई दुर्घटना हुन नदिनका निम्ति जनचेतना जगाउने कुरा नै भए हुनाले अहिले सबै तहका भेटघाट वा छलफल वा कार्यक्रममा कर्णालीको सन्दर्भमा यो विषय प्रमुखताका साथ प्रवेश गराएर छलफल चलाइरहेको एउटा अवस्था छ। दोस्रो कुरा चाहिँ नियमसङ्गत ढङ्गले यातायातका साधनहरू सञ्चालन गर्ने, नियमको पालना गराउने, सचेतनताको कार्यक्रम अगाडि बढाउने, यदि कसैले त्यसको बर्खिलाप गरेर अगाडि बढ्छ भने कानुनको पनि सहारा लिएर अगाडि बढ्ने कुराका निम्ति सम्बन्धित सरोकारवाला वा सुरक्षाका निकायहरूसँग पनि पटक पटक हामीले छलफल कुराकानी गरेको एउटा अवस्था छ। उहाँहरूले पनि आफ्नो ठाउँबाट कतिपय सुधारको अभियान चलाएको एउटा अवस्था छ। त्यस कारणले मूलत चाहिँ के भन्दाखेरि जनचेतना जगाउनु पर्ने कुरालाई हामीले चाहिँ जनस्तरबाट यो विषय छलफल चलाउनु पर्ने अवस्था छ। कर्णालीका सन्दर्भमा सड़क दुर्घटना फाटफुट कहिलेकाहीँ हुने होइन, यो नियमित जस्तो भइरहेको हुनाले चाहिँ के हो त भन्दाखेरि चाहिँ सबै तहका सभा बैठक छलफलमा प्रदेशको एउटा महत्वपूर्ण विषयहरू बनाएर यसलाई हामीले छलफल चलाइरहेको चलाउनु पर्ने हुन्छ। मैले त त्यसलाई त्यस अनुसारको महत्व दिएर त्यसलाई विषय प्रवेश गराएको एउटा अवस्था छ भने त्योसँग सम्बन्धित यातायात व्यवसायीहरू, यातायातका का मालिकहरू र त्यसलाई नियमन गर्ने निकाय, सुरक्षा निकाय जो ट्राफिक छ, उनीहरूसँग हामीले बारम्बार छलफल गरेर त्यसमा क्रमशः सुधारको स्थिति, अनुभूतिको स्थिति गरिआएको अवस्था छ। तर दुर्घटना चाहिँको मात्रा पनि पछिल्लो चोटि एकदम बढेर गएको एउटा अवस्था छ। त्यस कारणले पहिला त सडकको अवस्थालाई नै सुधार गर्नुपर्ने एउटा अवस्था छ भने, दोस्रो कुरा चाहिँ के हो त भन्दाखेरि जनचेतना जगाएर सुरक्षित चाहिँ यातायात सञ्चालन गर्ने तरिकामा पनि हामीले ध्यान दिनुपर्ने कुरालाई चाहिँ गम्भीरतापूर्वक अगाडि बढाएर महसुस गराउने अभियानमा लागेको छ।
अब पर्यटनको हिसाबमा त्यतिकै सम्भावना बोकेको कर्णाली प्रदेश, अब यहाँले उल्लेख गर्नुभयो मानसरोवर रारा लगायतका गन्तव्यमा वार्षिक 16 लाख भन्दा बढ़ी पर्यटकहरू अहिले पनि त्यहाँ जाने गर्छन्। अब सँगै सड़कको व्यवस्था चाहिँ, सड़क चाहिँ राम्रो भएको खण्डमा अब यहाँ जाने पर्यटकको संख्या चाहिँ अझ दोब्बर तेब्बरले वृद्धि हुने अनुमान पनि गरिन्छ। अब पर्यटनको हिसाबमा अब जति आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् त्यति चाहिँ तेस्रो मुलुकबाट आउने पर्यटकहरू त्यहाँ जान सकिरहेका छैनन्। अझै थुप्रै गन्तव्यहरू चाहिँ पहिचान हुन सकिरहेको छैन। यसमा चाहिँ प्रदेश सरकारले त्यति सशक्त जति भूमिका खेल्नुपर्ने थियो त्यो नखेलिरहेको हो कि भन्ने एक कोणबाट पनि आउने गरेको छ पर्यटन क्षेत्रमा। अब सँगै अब पर्यटकलाई आकर्षित गर्ने अभियानहरू त्यति चलाउन नसक्नु भएको हो कि के हो यहाँहरूले?
तपाईँले भने जस्तो अहिले नै 16 लाख पर्यटक आइसके होइन, 16 लाख भनेको हाम्रो यहाँको जनसंख्याको कुरा हो कि तपाईँलाई फेरि त्यो भन्न चाहन्छु हो। तपाईँले भने जस्तो हामीले हाम्रो आन्तरिक आमदानीलाई बढाउने महत्वपूर्ण स्रोतहरू मध्येको एउटा क्षेत्र चाहिँ पर्यटन नै हो। दशैं जिल्लामा विकास गर्दा चाहिँ थुप्रै पर्यटकलाई आकर्षण गर्न सकिने हाम्रो त्यस्तो प्राकृतिक सम्पदा र प्रकृतिले दिएका चिजहरू रहिआएको अवस्था छ। पछिल्लोचोटि हामी चाहिँ खास गरी अघि मैले भने नि तिनवटा चिज जो हाम्रो शीर्ष स्थान नै छन्, चाहे त्यो सेफोक्सन्ड होस्, चाहे त्यो मानसरोवर हेर्ने हुम्लाको चाहिँ नाम्चे नाङ्लाको कुरा हो कि लिमी लाम्चाको कुरा होस्, चाहे त्यो चाहिँ राराको कुरा होस्, त्यसलाई चाहिँ पर्यटन गन्तव्य स्थल बनाउनका निम्ति विगतदेखि नै हामीले हाम्रो क्षमता अनुसारको, प्रदेशको क्षमता अनुसारको बजेट विनियोजन गरेर हामीले ध्यान दिएकै अवस्था छ। तर मूल रूपले त्यहाँसम्म पुग्ने सडक मार्गलाई नै सुधार गर्ने कुरा नै नगर्दासम्म चाहिँ हामीले चाहिँ के हो त भन्दाखेरि आइरहेका पर्यटकहरूले पनि त्यसको सकारात्मक सन्देश लिएर फर्किने नफर्किरहेको एउटा अवस्थालाई सकारात्मक बनाउने दिशामै हाम्रो ध्यान केन्द्रित भएको एउटा अवस्था छ। त्यस कारणले पछिल्लोचोटि हाम्रा तीनवटा क्षेत्रहरूलाई हामीले प्राथमिकताको क्षेत्रमा राखेका छौँ। एउटा भनेको यहाँको चाहिँ उर्वर एउटा चाहिँ कृषि क्षेत्रलाई चाहिँ के हो त भन्दाखेरि व्यवस्थित र व्यवसायीकरण गर्ने कुरा, अर्को चाहिँ पर्यटन क्षेत्र, त्यसमा चाहिँ अब प्राकृतिक पर्यटनका हिसाबले पनि महत्वपूर्ण छ, धार्मिक पर्यटनका हिसाबले पनि हिन्दू धर्मावलम्बीहरूलाई महत्वपूर्ण प्रभाव राख्ने तीर्थस्थलहरू मध्ये गनिएका तीर्थस्थलहरू कर्णाली प्रदेशमै रहिआएको एउटा अवस्था छ त्यो आधारबाट। र अर्को चाहिँ हामीले यहाँको चाहिँ परम्परागतदेखि चलिआएका सिप र सम्वर्धन वा चाहिँ घरेलु उद्योगहरूलाई यिनकै कच्चा पदार्थबाट उत्पादित गरेर रोजगार सृजना गर्ने गरी अगाडि बढ्ने सोचका साथ हामी अगाडि बढेका छौँ। यद्यपि यी तीन क्षेत्र बाहेक पनि अरू क्षेत्रको पनि हामीले विकास र निर्माण गर्नुपर्नेछ। स्वास्थ्यको त्यत्तिकै महत्वपूर्ण छ, शिक्षाको त्यत्तिकै दुरावस्था रहिआएको एउटा अवस्था छ, यी सबैलाई हामीले सुधार गरेर जानुपर्ने हुन्छ। तर हामी हाम्रो कर्णाली प्रदेशको अर्थव्यवस्थालाई वा आर्थिक अवस्थालाई सुदृढ गर्नका निम्ति एउटा महत्वपूर्ण आधार चाहिँ पर्यटनै क्षेत्र भए हुनाले त्यसलाई चाहिँ व्यवस्थित र आकर्षित गर्ने किसिमले सरकारले आफ्नो गच्छे अनुसार तपाईँले भने जस्तो हामीले आवश्यकता अनुसार हामीले बजेट विनियोजन गर्न सक्ने गर्ने गरी हामीसँग साधन र स्रोतको अभाव भइआएको अवस्था छ। तर हाम्रो जुन किसिमको बजेट वा स्रोत र साधन छ, अवस्था छ, त्यस अनुसार पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ क्रमशः हिजोको भन्दा आज सुधारमुखी हिसाबले, परिणाममुखी हिसाबले कामलाई वा योजनालाई अगाडि बढाएको एउटा अवस्था छ। विगतमा प्रदेश स्थापना हुनासाथ हामीसँग साधन के स्रोतहरूको मात्रा बढी थियो, योजना धेरै थोरै थिए। तर अहिले म जहाँ जिम्मेवारीमा आइपुग्दा अलपत्र परेका योजनाहरूको संख्या विशाल वा धेरै छ, तर मसँग साधन र स्रोत चाहिँ के हो त भन्दाखेरि कमी रहिआएको एउटा अवस्था छ। त्यसका बावजुद पनि पर्यटन क्षेत्रको विकास र निर्माणका निम्ति मलाई लाग्छ प्रमुख आधार बनाएर प्रदेश सरकारले आफ्नो साधन र स्रोत र चाहिँ प्राथमिकतालाई अगाडि बढाएको कुरा म तपाईँहरूलाई भन्न चाहन्छु।
अब केही वर्ष अघि मात्र बगैँचामा फलेका स्याउहरू कर्णालीमा बिक्री नभएर त्यतिकै कुहिएका गाईवस्तुलाई खुवाइएका समाचारहरू आउने गर्थ्यो, तथापि एक दुई वर्ष यता दुई तीन वर्ष यता चाहिँ कर्णालीको स्याउ काठमाडौँमा आएर बिक्री वितरण भएका हामीले पनि देखेका छौं। अब कर्णालीका किसानहरूले काठमाडौँमै आएर स्याउ मेला गरेको पनि हामीले देखेका छौं, र कर्णालीको स्याउको माग यहाँ काठमाडौँमा लगायत शहरी भागहरूमा त्यो बढ्दै गएको छ। यो सन्दर्भमा अब केही भनौ न, दुई चार महिना अघि एउटा समाचार आएको थियो कर्णालीमा बाटो बिग्रेका कारण कति ट्रक स्याउ चाहिँ त्यो ट्रकमै कुहिनु पर्ने अवस्था पनि आएको थियो। अब त्यहाँ जसरी स्याउ उत्पादन वृद्धि हुँदै गएको छ, किसानहरू पनि स्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् र माग पनि बढ़ी नै रहेको छ, यो सन्दर्भमा अब त्यहाँ चिस्यान केन्द्रको अभाव रहेको किसानहरूले बताएका छन्। अब केही कारण बाटो बन्द भयो अथवा त्यो माग कम हुने बित्तिकै केही समय राखेर बेचौं भन्ने अवस्था छैन, चिस्यान केन्द्रको अभावमा हामी नेपालगंज गएर त्यहाँ राख्नुपर्ने अवस्था छ, तथापि बाटोमै लाँदा लाँदै कुहिएको अवस्था पनि छ भनेर किसानहरूले दुःख व्यक्त पनि गरेका छन्। यो तर्फ प्रदेश सरकारको ध्यान कसरी गएको छ त्यहाँका स्याउ किसानहरूलाई अझै यसमा प्रोत्साहित गर्ने र उत्पादित स्याउलाई चाहिँ केही समय राखेर बिक्री गर्ने अवस्था, चिस्यान केन्द्रहरूको निर्माण गर्ने तर्फ प्रदेश सरकारले कस्तो प्राथमिकता दिएको छ?
हो, तपाईँले भने जस्तो हिजोको भन्दा आज सुधार भएकै छ, त्यो साँचो कुरा हो कि, तर अब प्राकृतिक विपत्तिहरू सल्लाह गरेर आउँदैन, त्यो अचानक आउँछ। हामीसँग वैकल्पिक सडकहरू निर्माण गर्ने गरी त्यस्ता हाइवेहरूको चाहिँ संख्या बढी छैन, एउटा मात्रै सडक रहिआएको अवस्थामा कहिलेकाहीँ दुःखद घटनाहरू घट्दा त्यस्तो किसानहरूले त्यो बेहोर्नु पर्ने परिस्थिति छ। यस आर्थिक वर्षमा पनि त्यस्तो परिस्थितिको निर्माण भयो। हाम्रो चाहिँ के हो त भन्दाखेरि चिस्यान केन्द्र निर्माण गर्न भवन बनाउने कुनै कुरा समस्या छैन, तर त्यसलाई निरन्तर सञ्चालन गर्नका निम्ति चाहिने अर्को त्यसका लागि चाहिने अर्को आधार हामीसँग भनेको बिजुलीको कुरा हो, बत्तीको कुरा हो, जसले गर्दाखेरि चाहिँ अब मलाई लाग्छ अब चार पाँच महिनासम्म दैलेखसम्म 132 को क्षमताको 32 लाइनको विस्तार हुने एउटा परिस्थिति छ, त्यो आधारबाट हामी त्यसमा जान्छौँ। म यही जिल्लाको क्रममा चाहिँ म दुई दिनपछि जुम्ला पुग्छु, अरू थुप्रै क्षेत्रको हुँदाहुँदै पनि स्याउकै किसानसँग अलग्गै एउटा चाहिँ छलफलको कार्यक्रम यो कार्यक्रम अन्तर्गत राखेको एउटा अवस्था छ। यसलाई चाहिँ एउटा चाहिँ के भन्दाखेरि प्रमुख चाहिँ छलफलको विषय बनाएर कसरी व्यवस्थित गर्न सकिन्छ, उहाँहरूको चाहिँ बजारसम्म पहुँच कसरी अगाडि बढाउन सकिन्छ, त्यसका निम्ति प्रदेश सरकारका तर्फबाट अरू बाँकी रहेका प्रदेशहरूसँग पनि यो विषयलाई मैले अनौपचारिक छलफलको विषय बनाइरहेको छु। कमसेकम तपाईँहरूले पनि आफ्नो प्रदेशमा चाहिँ कर्णाली प्रदेशमा उत्पादन भएको कुनै न कुनै चिजहरूलाई आफ्नो प्रदेश अन्तर्गत बजार उपलब्ध गराइदिने कुराको नीति लिनुभयो भने एकले अर्कालाई सहयोग गरेको एउटा अवस्थामा पनि रहन सक्छ भनेर प्रदेश सरकारहरूसँग पनि मैले छलफल चलाइरहेको एउटा अवस्था छ। र आगामी दिनमा तपाईँले अघि उल्लेख गर्नुभएको यसको चाहिँ उत्पादनमा वृद्धि कसरी गर्न सकिन्छ र उत्पादनलाई सुरक्षित हिसाबले चाहिँ किसानलाई नोक्सान नपुर्याइकन बजारसम्म कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा मलाई लाग्छ हामीले अझ थप गम्भीरतापूर्वक छलफल गर्ने सोच बनाएका छौँ र यो पूर्व तयारी गरेर आगामी आर्थिक वर्षको कार्यक्रम ल्याउँदा तपाईँले भनेको विषय केन्द्रित कतिपय कार्यक्रम ल्याउने पूर्व तयारीमा हामी रहिरहेको एउटा अवस्था छ। विगतको भन्दा केही सुधार भएको अवस्था छ, जनताले त्यसबाट लाभान्वित भएको एउटा अवस्था छ, जनताहरू पनि क्रमशः अब त्यसबाट आफ्नो भविष्य देखेर त्यसप्रति आकर्षित भइरहेको एउटा अवस्था छ। त्यसलाई अझ थप व्यवस्थित गर्नका निम्ति तपाईँले भने जस्तो चिस्यान केन्द्र वा कोल्ड स्टोर कसरी निर्माण गर्न सकिन्छ, के किसानको घर दैलोबाट बजारसम्म कसरी पर्याप्त गर्न सकिन्छ, उनीहरूलाई उपयुक्त मूल्य किसानलाई कसरी उपलब्ध गराउन सकिन्छ, यसमा हाम्रो छलफल चलिरहेको एउटा अवस्था छ र त्यस अनुसार हामी अगाडि बढ्नै पर्ने हुन्छ, किनकि त्यसो गर्दा मात्रै हाम्रो प्रदेशको अर्थतन्त्रलाई सुदृढ गर्न सकिन्छ।
अब थुप्रै सम्भावनाको कुरा हामीले गर्यौं, तर लगानीको आवश्यकता हामीलाई परेको छ। अब लगानीको जोह चाहिँ कसरी हुन सक्छ? अब राज्यका तर्फबाट एक हिसाबको लगानी छ, सँगै अब यो पर्याप्त देखिँदैन, थुप्रै लगानीको आवश्यकता छ सम्भावनाको हिसाबमा हेर्दा। अब लगानीको व्यवस्था, लगानी त्यहाँ कर्णालीमा ल्याउनका लागि यहाँहरूको तयारी कस्तो छ?
अहिले त चाहिँ के भन्दाखेरि सबैभन्दा पहिलो कुरा त कुनै पनि निजी लगानीलाई आकर्षित गर्नका निम्ति राज्यका तर्फबाट गरिनुपर्ने पूर्वाधारकै सुनिश्चितता वा विश्वसनीयता बनाउने हाम्रा निम्ति चुनौतीको विषय छ। वस्तु त सुन्दर छ, तर चाहिँ त्यहाँसम्म पुग्ने जो सरकारले गर्नुपर्ने हुन्छ त्यो पूर्वाधार बनाउने कुराकै निम्ति चाहिँ के भन्दाखेरि अहिले हामी ध्यान केन्द्रित गरेको एउटा अवस्था छ। त्यस कारणले मैले अघि भने दुईटा करिडोर, एउटा चाहिँ जुम्ला सुर्खेतदेखि डोल्पा पुग्ने जसलाई भेरी कोरिडोर भनिन्छ, अर्को सुर्खेतदेखि हुम्ला पुग्ने जसलाई कर्णाली कोरिडोर भनिन्छ। यसलाई कम्तीमा टू लेनको डेडिकेटेड सडक चाहिँ हाम्रो संघीय सरकार मार्फत जति चाँडो बनाउन सकियो त्यति छिटो लगानीको आकर्षण गर्न सकिन्छ र लगानी ल्याउन सकिन्छ भन्ने लाग्छ। त्यो कामका लागि अहिले अब कुनै लगानीकर्तालाई भन्नु भएन, त्यो हामी सरकारले नै त्यो काम पुरा गरिदिनु पर्ने भए हुने त्यतातिर ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामै अहिले प्रदेश सरकार अगाडि बढेको अवस्था छ। त्यसबाहेक पनि कतिपय चाहिँ लगानीकर्ता अहिले सुर्खेतमा एउटा सिमेन्ट उद्योगको निम्ति चाहिँ आइरहनु भएको एउटा अवस्था छ। उहाँलाई मैले चाहिँ भनेको छु कि सरकारका तर्फबाट गरिदिनुपर्ने बिजुली, खानेपानी र सडकको व्यवस्था हामी प्रदेश सरकारका तर्फबाट गरिदिन्छौँ, तपाईँले बेलैमा त्यो उद्योग स्थापना गर्नुहोस् भन्दा उहाँ पनि उत्साहित हुनुभएको एउटा अवस्था छ। त्यसले करिब करिब 10,000 मान्छेहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार सिर्जना गर्नका निम्ति सहयोग गर्ने एउटा अवस्था रहँदो रहेछ। त्यस कारणले हामीले हाम्रो औकात र क्षमता अनुसार लगानीलाई आकर्षित गर्नका निम्ति गर्नुपर्ने काम इमान्दारीपूर्वक काम पनि अगाडि बढाएको एउटा अवस्था छ, जसको माध्यमबाट अब कर्णाली पानीमा पनि लगानी हुँदो रहेछ भन्ने एउटा परिस्थिति निर्माण हुन्छ। खास गरी दुईटा अघि मैले भनेका जुन राजमार्गहरूलाई सुरक्षित गर्न सकियो भने होटल व्यवसायीहरू वा पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरूलाई आकर्षण गर्ने प्रबल सम्भावनाहरू देखिएको छ। पछिल्लो चोटि मित्र राष्ट्र भारतबाट हाम्रो छिमेकी भूभागमा जन्मिएका जोडिएका भूभागबाट आउनेहरू संख्या बढेको एउटा अवस्था छ। यही बिचमा अब हुम्लाको खारकुनाथमा चाहिँ एउटा बेली ब्रिज बनाइयो भने सुर्खेतबाट एउटै गाडीबाट हुम्लाको हिल्सासम्म पुग्ने एउटा बाटो व्यावहारिक रूपले मलाई लाग्छ 3-4 महिनाको बिचमा ब्रेक थ्रु हुन्छ वा गराइन्छ। त्यसको माध्यमबाट पनि मलाई लाग्छ थुप्रै हिन्दू धर्मावलम्बीहरू हाम्रो हुम्ला जिल्लाबाट मानसरोवरको दर्शन गर्ने, कैलाशको दर्शन गर्ने जुन पैदल यात्राबाट पनि सम्भावनालाई अगाडि बढाउँदा मलाई लाग्छ धार्मिक पर्यटनहरूको उल्लेखनीय संख्या हामीले कर्णाली प्रदेशमा भित्र्याउने प्रबल सम्भावना छ। यस आधारबाट चाहिँ के हो त भन्दाखेरि हामीले हाम्रो प्राथमिकताका साथ सीमित र साधनलाई उपयुक्त ढंगले चाहिँ छलफल गरेर अगाडि बढिरहेछौँ।
अब त्यसो भए हामी कुराकानीको अन्त्यतिर पनि आइपुगेका छौँ। अब प्रदेश सरकारले जसरी काम गर्न थालेपछि चाहिँ जुन खालको कर्णालीमा यो कर्णालीको स्वरूप छ नि, यसमा चाहिँ विस्तारै परिवर्तनहरू भइरहेको, आवश्यकतामाथि कामहरू भइरहेको देख्न, अनुभूति गर्न कर्णालीवासीले पाएका छन्। त्यो भन्न सकिन्छ होइन?
यसमा चाहिँ के भन्दाखेरि हामीले थुप्रै सुधार गर्नुपर्नेछ। हामीलाई चाहिने जति पैसा पनि छैन, तर हाम्रो जति हामीले साधन स्रोत पाएका छौँ त्यसलाई समयमा हामीले कार्य सम्पादन गरेर वा क्षमता देखाएर खर्च पनि गर्न सकिरहेका छैनौँ। त्यो क्षमतालाई बढाउने दिशा साथ हामी अगाडि बढिरहेछौँ। अहिले हामी चाहिँ एक सूत्रीय कार्यक्रमका आधारबाट हामीले प्रदेश सभाबाट जे नीति कार्यक्रम र बजेट पास गरेका छौँ त्यो समयमा सम्पन्न गर्ने गरी हामीले कार्ययोजना कार्यतालिका बनाएर मलाई लाग्छ हामी सबै किसिमका जनप्रतिनिधि साथीहरू र राज्य संयन्त्रमा संलग्न रहेका जनशक्तिलाई परिचालित गरेर अगाडि बढेको एउटा अवस्था छ। हामीले गर्नुपर्ने धेरै चिज छन्, तर हामीप्रति पनि कतिपय प्रश्नहरू उठाइएको छ। त्यो हामीले हाम्रो क्षमता देखाउनु पर्नेछ, योग्यता देखाउनु पर्नेछ, र जनतामा पनि के हो त भन्दाखेरि उनीहरूले ल्याएको साधन र स्रोतलाई सदुपयोग गरिरहेछन्, राम्रो काम गरिरहेछन्, हिनामिना भइरहेको एउटा अवस्था छैन, भेदभाव गरिरहेको एउटा अवस्था छैन भनेर जनविश्वास पनि दिलाउनु पर्ने एउटा अवस्था रै आएको एउटा अवस्था म चाहिँ त्यस्तो देख्छु। म त्यतातिर ध्यान केन्द्रित भए हुनाले म अहिले सबै सरोकारवालाहरूसँग, किनकि यो दलीय व्यवस्था भए हुनाले विकास र निर्माणको जिम्मा खाली कर्मचारी संयन्त्रलाई दिने, निर्वाचित जनप्रतिनिधिलाई दिने, दलीय दलका पार्टीका नेता कार्यकर्ताहरू टुलुटुलु हेरिरहने, टिप्पणी मात्र गरिरहने जुन अहिलेको अवस्था छ त्यसलाई बदलेर विकास र निर्माण हामी सबैको साझा कुरा हो, समृद्धि सबैको अभिभारको कुरा हो भने यसमा दलीय व्यवस्था भए भने दलका सबै नेता कार्यकर्ता, किनभने राजनीति भनेको स्वयं सेवाको कुरा हो, यो व्यवसाय वा धन्दाको कुरा होइन, तर कतिपय चिजमा व्यवसाय धन्दाका रूपमा पनि लिएर आउनाले कतिपय वितृष्णा फैलिरहेको एउटा अवस्थामा मैले चाहिँ यो मनोविज्ञानलाई आम जनस्तरसम्म उठाउनका निम्ति यो चाहिँ अहिलेको अभियान सञ्चालन गरिरहेको एउटा अवस्था छ। अर्को भनेको हामीले सञ्चालन गरेका कतिपय विकास र निर्माण हामीले निर्माण व्यवसायीबाट गर्नुपर्ने भए हुनाले उहाँहरूका कारणले पनि अलपत्र पारेको एउटा अवस्था छ। त्यस कारणले विकासलाई समयमा सक्नका निम्ति हाम्रो क्षेत्रमा त्यो क्षेत्रमा रहेका निर्माण व्यवसायलाई पनि सबल गराउनु पर्ने, बलियो बनाउनु पर्ने, क्षमतावान बनाउनु पर्ने, काम गर्नेलाई प्रोत्साहित गर्ने, काम नगर्नेलाई दण्डित गर्ने तरिकाबाट अगाडि बढ्न सकियो भने जनतामा आशा र विश्वास जगाउन सकिन्छ भन्ने मलाई लाग्छ।
हस् मुख्यमन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दथ्यौं कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कर्णेलसँग, कर्णाली प्रदेशको विकास सम्भावना र चुनौतीका सन्दर्भमा केन्द्रित रहेर। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।